नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा मुख्य रूपले आगामी आर्थिक वर्षको बजेट निर्माण र स्थानीय तह निर्वाचनमा सरकारबाट भएको खर्चको विषय प्रस्तुत गर्छौ। स्थानीय तह निर्वाचनपछि मुलुकको अर्थतन्त्रमा 1% आर्थिक वृद्धि हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ। निर्वाचन आयोग, सुरक्षा निकाय र मन्त्रालयगत खर्च गरी 30-40 अर्बसम्म खर्च हुने र यो खर्चको प्रभाव बजारमा देखिन 2 हप्तासम्म लाग्न सक्ने अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिनुभयो।
सरकारको तर्फबाट त अब निर्वाचन आयोग, वाकिले प्रशासन लगायत अलि सेना, निर्वाचन आयोग आफै यतिलाई चाहिँ उनीहरूले मागे जति गएको छ र यो रकम चाहिँ मन्त्रालयगत खर्च सबै जोड्दाखेरि चाहिँ 30 अरबदेखि 40 अरबको अराउन्डमा हुन्छ। होइन, यो अमाउन्ट पनि चाहिँ अर्थतन्त्रमा जान्छ। विशेष गरी चाहिँ के भनिन्छ भने निर्वाचनको समयमा सरकारले गर्ने खर्च, निर्वाचन प्रयोजनको लागि सरकारले गर्ने खर्च भन्दा पनि ठूलो खर्च चाहिँ राजनीतिक दल वा उम्मेद्वारहरू, स्वतन्त्र रूपमा उठेका जो उम्मेद्वारहरू छन्, उम्मेद्वारहरूले चाहिँ आफ्नो स्थानीय स्तरमा खर्च गरेको देखिन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ लिक्विडिटी सप्लाईलाई हेर्ने हो भने यो 2 तरिकाबाट भएको देखिन्छ। एउटा चाहिँ सरकारी निकायबाट जाने पैसो अर्थतन्त्रमा इन्जेक्सन हुने पैसा र अर्को चाहिँ स्थानीय स्तरमा स्वतस्फूर्त रूपमा परिचालन हुने पैसा। यो 2 तरिकाले गर्दाखेरि चाहिँ 1.5 हप्तादेखि 2 हप्ताभित्रको हामीले ब्याङ्किङ च्यानलमा हेर्ने भने तरलता अलिकति बढ्छ भन्ने अपेक्षा गर्न सकिन्छ। ब्याङ्किङ च्यानलबाट अहिले देखिएको चाहिँ अब प्रारम्भिक रूपमा हेर्दाखेरि 9-10 अरब जति चाहिँ यो चुनावको अवधिमा चाहिँ विथड्र भएको देखिन्छ। त्यो एउटा र त्योभन्दा पनि कस्तो छ भने स्थानीय तहमा थुप्रै ठाउँमा चाहिँ ब्याङ्किङ भन्दा बाहिरको च्यानलहरूबाट पनि पैसा चलायमान हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ अबको सम्भवतः 1-2 हप्ताभित्रमा पब्लिकमा गएको चलामान भएको पैसा चाहिँ ब्याङ्किङ च्यानलमा आउँछ भन्ने मलाई लाग्छ।
निर्वाचनको समयमा सरकारी मात्र नभई अनौपचारिक क्षेत्रमा समेत आर्थिक गतिविधि चलायमान हुने हुँदा यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर उप्रेती।
पछिल्लो समयमा चाहिँ अनौपचारिक क्षेत्रहरूबाट पनि निर्वाचनको इकोनोमी, इलेक्सन इकोनोमी भनेर पनि यसलाई अलिअलि प्रोजेक्सन गर्ने गरिएको छ। अहिले हामीले हेर्दाखेरि पनि के हो भने अनौपचारिक प्रोजेक्सनहरू भएका छन्। जस्तो हाम्रो अहिलेको अर्थतन्त्रमा यसको प्रभाव कति छ भन्ने हेर्दाखेरि टेन्टेटिभली यस्तो हुनेछ, यसको चाहिँ आर्थिक वृद्धिमा, त्यो आर्थिक गतिविधि चलायमान भएको कारणले आर्थिक गतिविधिमा तीव्रता आएको हुनाले यो आर्थिक वृद्धिमा पनि 1% जति वृद्धि हुन्छ भनेर अनुमान पनि गरिन्छ। यो अनुमान मात्रै हो र एउटै कुरो के हो भने यसको सिस्टमेटिक अभिलेख चाहिँ छैन, किनभने राजनीतिक दलका उम्मेद्वारहरूले कति खर्च गर्छन् त्यसको चाहिँ अडिट हुँदैन। त्यो अडिट नभइसकेपछि चाहिँ ठ्याक्कै यति खर्च भयो, यति पैसा चलामान भयो भनेर आउँदैन। तथापि हाम्रो जस्तो अर्थतन्त्रमा चाहिँ निर्वाचन भएको बखत चाहिँ आर्थिक गतिविधिहरू, ट्रान्जेक्सनहरू अलिक तीव्र हुन्छन्, जसले गर्दाखेरि चाहिँ यो सर्कुलेसनले अर्थतन्त्रलाई प्रभाव पार्छ। प्रभाव पार्छ भनेको मात्र आर्थिक गतिविधिहरू बढेको कारणले आर्थिक वृद्धि हुन्छ र अहिले हाम्रो चाहिँ ठ्याक्कै त्यो यति अमाउन्टको चाहिँ गतिविधि बढो भन्ने डाटा नभएको कारणले हामीले के भन्न सक्छौँ भने यो चाहिँ 0.6-1% इकोनोमिक ग्रोथ चाहिँ चुनावकै कारणले हुने गर्छ आर्थिक गतिविधिमा।
निर्वाचनको समयमा झन्डै 10 अर्ब रुपियाँ ब्याङ्किङ प्रणालीबाट बाहिरिएको अर्थ मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण तीव्रताका साथ भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्रालयगत छलफल र विभिन्न पक्षबाट प्राप्त सुझावलाई क्लस्टरिङ गर्ने काम भइरहेको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा केन्द्रित रहेर हामीले अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव ढुण्डी प्रसाद निरौलासँग कुराकानी गरेका छौं।
बजेट निर्माण भन्ने विषय सरकारको नियमित प्रक्रिया हो। बजेट बन्दाखेरि खास गरी सरकारका नीति तथा कार्यक्रमलाई निरन्तरता दिने विषय पनि हो। जस्तो आवधिक योजनाका विषयलाई कार्यान्वयन गर्ने, संविधानका विषयलाई कार्यान्वयन गर्ने, विद्यमान समस्याहरूको सम्बोधन गर्ने, अवस्थालाई हेरेर त्यस अनुसारको दिशा निर्देश गर्ने, मुलुकको आवश्यकता समस्या समाधानको लागि दिशाबोध गर्ने, उपलब्ध तथ्याङ्क, मौजुदा व्यवस्था हेरेर अगाडि बढ्ने हो। त्यसअनुसार यस वर्ष पनि हाम्रो अर्थ मन्त्रालयले चैत 1 गतेदेखि बजेट क्यालेण्डर प्रकाशन गरेर सो अनुसारको बजेट तर्जुमाको गतिमा अगाडि बढेको छ। जब रिसोर्स कमिटिले, स्रोत साधन समितिले चाहिँ मन्त्रालयगत रूपमा विषयगत मन्त्रालयहरूलाई सिलिङ उपलब्ध गरायो, त्यो सिलिङ उपलब्ध गराइसकेपछि त्यसैको जगमा बसेर सबै मन्त्रालयहरूलाई मार्गदर्शनहरू गयो त्यो मार्गदर्शनको जगमा बसेर बजेट निर्माणका कामहरू हुन्छन् त्यो कार्यान्वयन सँगसँगै मन्त्रालयले एउटा आम सुझाव संकलन गर्नको लागि इमेल मार्फत हटलाइन मार्फत र पत्रिकामा प्रकाशन गरेर त्यो मार्फत पनि सुझावहरू संकलन गर्यो त्यस अतिरिक्त विभिन्न विषयगत सरकारहरूसँग छुट्टा छुट्टै रूपमा छलफल पनि गर्यो मन्त्रालयका विषयगत मन्त्रालयहरूसँग अलग्गै छलफल पनि गर्यो र मन्त्रालय तदनुसारको एउटा मार्गदर्शनभित्र बसेर मन्त्रालयहरूले आफ्नो ल्यान्ड मिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टम भन्छ त्यो दिएको सिलिङभित्र बसेर एलएमबीएस इन्ट्री गर्नुभयो त्यो इन्ट्रीभित्र चाहिँ अब जनताका आवश्यकताहरू विषयगत रूपमा कृषि शिक्षा स्वास्थ्य पशु युवा खेलकुद आम सरकार जो छ त्योसँग सम्बन्धित विषयहरूका चाहिँ सरकारवालाहरूसँग विज्ञहरूसँग छलफल पनि भए त्यसबाट चाहिँ सुझावका चाहहरू समस्याका चाहहरू पनि फेला परे सीमित स्रोत साधनबाट असीमित आवश्यकता सम्बोधन गर्नको लागि त्यसका बजेटका छुट्टा छुट्टै रूपमा विषयगत रूपमा चाहिँ तपाईँको चाहिँ एउटा यो बजेट तर्जुमा समिति थियो हाम्रो राजस्व महासभाको सहसचिव भोपाल बरालको नेतृत्वमा पाँच सदस्यीय समिति त्यसले एउटा ड्राफ्टको काम पनि गर्यो छुट्टै र त्यो ड्राफ्ट सँगसँगै विषयगत रूपमा गरेका ड्राफ्टलाई मसुदा तयार गर्यो त्यो मसुदा तयार भएपछि त्यसका मसुदा उप चाहिँ विषयगत मन्त्रालयहरूसँग भएका एलएमबीएसमा भएका कुरा अन्तर्वता गर्ने काम पनि भइरहेको छ र हाई लेभलसँग बसेर छलफल गर्ने काम पनि भइरहेको छ विषयगत रूपमा बनेका मसुदाहरू एक अर्कामा अन्तर्विरोध हुने एक अर्कामा तपाईँको चाहिँ बाजिएका कुराहरूलाई चाहिँ एडजस्ट गर्ने अर्डरिङ गर्ने त्यसलाई चाहिँ मर्ज गर्ने त्यसलाई चाहिँ तपाईँको चाहिँ सिक्वेन्समा राख्ने कामहरू पनि भइरहेको छ क्लस्टरिङ गर्ने काम पनि भइरहेको छ द्रुत गतिमा चाहिँ बजेट अगाडि बनिरहेको अवस्था छ
चैत एक गते शुरू भएको बजेट निर्माणको क्यालेण्डर आज वैशाख 31 गते सम्म आइपुग्दा ठ्याक्कै के भइरहेको छ बजेट लेखन पनि शुरू भइसकेको हो त
अब यसभित्र यो काममा के हुन्छ भने सुझाव संकलनको काम पनि हुन्छ सँगसँगै विभिन्न समिति विषयको समितिसँग सरकारहरूसँग छलफल पनि हुन्छ ती छलफल पनि भए छलफलमा अनगिन्ती सुझावहरू पेश हुन्छन् अनगिन्ती समस्याहरू पेश हुन्छन् आफ्ना विषयका आफ्ना तर्कहरू बलिया तर्कहरू राम्रा तर्कहरू हरेक छुट्टा छुट्टै विषयहरू हेऱ्यो भने तिनका अलग अलग समस्या राम्रा देखिन्छन् र सबै राम्रा समस्या सुझावहरूलाई चाहिँ एकै ठाउँमा ल्याउँदाखेरि त्यसलाई सीमित स्रोत साधनबाट असुविधा असुविधा सम्बोधन गर्न लानको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि त्यसको लेखनलाई तपाईँको चाहिँ एउटा मूर्त रूप दिन चाहिँ लैजानुपर्ने हुन्छ त्यसो हुँदाखेरि चाहिँ यो चैत एक गतेदेखि थाले पनि शुरूमा प्रारम्भिक चरणमा के काम गर्ने भन्नेसँग सम्बन्धित हुन्छ त्यो भनेको छलफल सुझाव संकलन पनि हो र त्यस अतिरिक्त चाहिँ मन्त्रालयहरूले विषयगत मन्त्रालयहरूले त्यो काम पनि गरिरहेको हुन्छ विषयगत मन्त्रालय छुट्टै छलफल पनि भइरहेको हुन्छ त्यस आधारमा चाहिँ तपाईँको अहिले एक किसिमले चाहिँ एउटा सानो मोटामोटी खाका आएको छ सरकारले नीति तथा कार्यक्रम जारी गरेपछि त्यसमा अन्तर्वार्ता गराउने काम हुन्छ त्यसरी अगाडि बढ्छ
आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकताहरू चाहिँ के हुन सक्छन्
बजेटको प्राथमिकताहरू अहिले हामीले ट्याक्कै भन्न सकिँदैन किन सकिँदैन भन्दाखेरि चाहिँ कृषिको समस्या तपाईँ विषयगत मन्त्रालयहरूको विषयगत निकायको विषयगत सरकारवालाको छलफल हेर्दाखेरि कृषिको बारेमा छलफल गर्यो भने त्यो नै प्राथमिकतापूर्ण हो कि जस्तो लाग्छ ऊर्जाको बारेमा छलफल त्यो नै प्राथमिकतापूर्ण हो कि भन्ने लाग्छ होइन त्यसै चाहिँ युवा खेलकुदको बारे त्यो नै हो कि वित्तीय संहिता त्यसको हो कि भन्ने लाग्छ अब संहिता कार्यान्वयनको सबल कार्यान्वयनलाई कसरी गर्ने भन्नेसँग सम्बन्धित हुँदाखेरि केन्द्र सरकारले चाहिँ बढी अधिकार राखेर संविधानको अनुसूची अनुसारको अधिकार प्रयोग भएको छैन साना योजनाहरू तल लानुपर्छ त्यही नै हो कि ठिक लाग्छ त्यस कारणले गर्दाखेरि त्यसलाई सिद्धान्त आवश्यकता सिद्धान्त प्राथमिकता र उद्देश्य निर्धारण गर्ने काम त्यही तपाईँको जब तयार हुन्छ ती सबै सुझावहरूको चाहिँ तपाईँको त्यसलाई एक कम्पाइलेसन गरिसकेपछि त्यसको आधारमा त्यसको चाहिँ उद्देश्य सिद्धान्त प्राथमिकता निर्धारण हुन्छ नीति तथा कार्यक्रम जारी भइसके त्यसबाट पनि निर्धारण हुन्छ त्यस कारणले गर्दाखेरि अहिल्यै प्राथमिकता यो भन्न सकिँदैन उदाहरणको लागि हेर्ने हो भनेदेखि जस्तो हाम्रो अर्थतन्त्र आयातमा आधारित अर्थतन्त्र भन्सारमा आधारित अर्थतन्त्र भन्सारमा आधारित राष्ट्र भन्छौँ हामीले तर विषय चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो आन्तरिक तपाईँको चाहिँ औद्योगिकरणको आन्तरिक उत्पादनको आन्तरिक राजस्वको हामीले खास गरी हाम्रा करका आधारहरू करका दरहरू करको क्षेत्रहरू हाम्रो चाहिँ उद्योग व्यवसायहरू चाहिँ उल्लेख्य रूपमा हुनुपर्ने जति सम्भाव्य रूपमा नभइसकेको कारणले आन्तरिक राजस्व कमी भएका कारणले गर्दाखेरि भन्सारबाट आएको राजस्व बढी देखिएको मात्रै हुनसक्छ त्यस आधारमा हामीले के भन्छौँ भन्दाखेरि आयात प्रतिस्थापन गर्ने भन्छौँ त्यो आयात प्रतिस्थापन गर्ने भनेको अहिलेको भन्सारको राजस्वमा मानिलिउँ तपाईँको चाहिँ भन्सार राजस्व 50% छ अरू राजस्व 50% छ भने भोलि 150% चाहिँ आन्तरिक राजस्व अभिवृद्धि गरियो भनेदेखि त्यो त 25%मा सीमित हुन्छ त्यसो भएको हुनाले त्यो जगमा बसेर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ प्राथमिकीकरण त्यसरी नै निर्धारण गर्नुपर्ने हुन्छ यसरी सरसर्ती हेर्दा कृषि उद्योग व्यवसायलाई चाहिँ बढी प्राथमिकता राख्नुपर्ने ऊर्जालाई बढी प्राथमिकता हाम्रा सम्भावनाहरू के छन् टुरिज्मको सेक्टर उस्तै छ त्यसलाई पनि गर्नुपर्ने हुनसक्छ रेमिट्यान्समा विदेशी विनिमय संस्कृतिको चाहिँ विप्रेषणको चाहिँ योगदान चाहिँ तपाईँको 50% भन्दा प्लस छ त्यसलाई पनि केही फोकस गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि ती सबै कुराहरूको विश्लेषण गरेर प्राथमिकता निर्धारण हुन्छ अहिलेै प्राथमिकताकरण 1, 2, 3, 4, 5 भनेर भन्न सकिने अवस्था हुन्न
मुलुकको अहिलेको आर्थिक अवस्था जुन छ यसलाई चाहिँ सम्बोधन गर्नलाई बजेट कसरी कुन रूपमा आउनुपर्छ
यहाँको कुरो राम्रो हो एकदम जाय छ खास गरी मुलुक चाहिँ अहिले एउटा हाम्रो एउटा दबावको अवस्थामा छ विदेशी विनिमय संस्थिति खास गरी 6.7 यिनीहरूलाई वस्तु सेवाको आय धान्न सक्ने अवस्थामा छ। व्यापार घाटा पनि बढ़िरहेको अवस्था छ। हाम्रो चाहिँ व्यापार घाटाको वृद्धि भएको अवस्था पनि छ। यो व्यापार घाटा र विदेशी विनिमय संस्थितिको संकुचन र आयातमा आधारित अर्थतन्त्र उद्योग धन्दाहरू फस्टाउनु पर्ने अवस्था, कोविडबाट भर्खर तंग्रेको तपाईँको लयमा फर्केको अर्थतन्त्र, ऊर्जा सेक्टरमा चाहिँ विकास गर्नुपर्ने क्षेत्र, कृषिलाई उर्वर रूपमा अगाडि बढ़ाउनु पर्ने अवस्था हेर्दाखेरि हामीले त्यो दिशातर्फ चाहिँ केन्द्रित गरेर चाहिँ बजेट निर्माण गर्नुपर्ने हुन्छ एउटा। अर्को चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि मुलुकमा युवा जनशक्ति एउटा युगमा एकपटक आउने खालको युवा जनशक्ति छ, पपुलेसन बोनस भन्छ यसलाई, यो चाहिँ असाध्य राम्रो छ, यसलाई पनि उपयोग गर्नुपर्ने स्थिति हुन्छ। त्यसो भएको हुँदाखेरि सेक्टर वाइज हेरेर मात्रै मैले यहाँलाई चाहिँ यस्तो रूपमा हुन्छ भनेर भन्न सक्ने भए, अब पपुलेसन बोनसको रूपमा हेर्ने त्यसलाई फोकस गर्दा युवा जनशक्तिलाई कसरी प्रभावकारी रूपमा मुलुकमै तपाईँको उपयोग गर्न सक्ने र चाहिँ विदेशमा जानुपर्दा पनि उनको लागि तालिम सिप क्षमता दक्षता प्रभावकारी बनाएर अनस्किल लेबर भन्दा स्किलफुल लेबर चाहिँ पठाउने भन्ने हुन सक्छ। कृषि तपाईँको चाहिँ खण्डीकृत रूपमा कृषि व्यवसाय भइरहेको त्यसलाई तपाईँको चाहिँ कन्सोलिडेटेड रूपमा चाहिँ चक्लाबन्दी गरेर खेती तपाईँको चाहिँ गरेर व्यवसायीकरण गरेर सहकारी खेती लगायतका जान सक्छन्। उद्योग धन्दाहरूलाई तपाईँको विशेष खालका चाहिँ प्रोभिजनहरूको व्यवस्था गरेर उद्योग व्यवसाय गर्न सकिन्छ। ऊर्जा तपाईँको चाहिँ हाम्रो इन्धनको तपाईँको आयातले गर्दाखेरि इन्धनको मूल्य वृद्धिका कारणले हामीलाई परेको चापलाई व्यवस्थित गर्नको लागि ऊर्जाको लागि तपाईँको प्रभावकारी व्यवस्थापन गरेर विद्युतीय खपतको बढोत्तरी गरेर निर्यात गरेर त्यसबाट पनि हामीले चाहिँ आन्तरिक राजस्व अभिवृद्धि गर्न व्यवसाय अभिवृद्धि गर्न सक्छौँ। त्यसो भएको हुनाले अलग अलग विषय हेरेर मात्र यसलाई अहिले भन्न सकिन्छ। कृषिको क्षेत्र पनि त्यसै छ। त्यस कारणले गर्दाखेरि यसलाई समग्र रूपमा राखेर उद्देश्य प्राथमिकता निर्धारण गरेर कुनलाई कसरी लाने भन्ने चाहिँ दिशा निर्धारण हुन्छ। त्यही रूपमा चाहिँ हाम्रो छलफल भइरहेको अवस्था छ। संस्थागत रूपमा त्यसमा एकै ठाउँमा भोलि विश्लेषण गरेर हेरेपछि अगाडि देख्न बुझ्न र लेख्न सकेर त्यो रूपमा आउन सक्छ।
चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ
अहिले? सरसर्ती हेर्दाखेरि चैत महिनामा हेर्दाखेरि गत आर्थिक वर्षको सोही महिनाको तुलनामा सोही अवधिको तुलनामा यो वर्ष बढी खर्च भएको देखिन्छ। अहिले यो वैशाखमा आएर हेर्दाखेरि गत आर्थिक वर्षको सोही समयको तुलनामा यो वर्ष पुँजीगत खर्च कम भएको हो कि भन्ने देखिन्छ। तर यसको विश्लेषणको पाटो के छ भन्दाखेरि दोस्रो त्रैमासिक तपाईँको यो जुन हामीले तेस्रो त्रैमासिक समीक्षा गर्छौँ मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुति हुँदाखेरि विकास खर्चका विषयहरूलाई चाहिँ सोझै भुक्तानी जुन डाइरेक्ट पेमेन्ट भन्छ त्यो डाइरेक्ट पेमेन्टको विषय चाहिँ कोले निकायहरूमा अथवादेखि ट्रेजरी हिसाब राख्ने निकायहरूमा चाहिँ त्यो अभिलेखीकरण भएको हुँदैन। त्यो नभएको हुनाले हाम्रो हिसाबमा नदेखिएको हुन्छ। यदि त्यो समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्ने त्यो बेलामा त्यसलाई इन्ट्री गराएर भने खर्च प्रगति देखाएर मन्त्रालय प्रस्तुत गर्नुहुन्छ। त्यसो हुँदाखेरि आम समाजमा आम रूपमा चाहिँ हाम्रो माझमा पनि त्यो खर्चको अवस्था देखिन्छ। र निश्चय नै यहाँले भन्न खोजेको फोकस गर्न खोजेको विषय चाहिँ केही न केही रूपमा चाहिँ अपेक्षित रूपमा चाहिँ हाम्रो यो वर्ष पुँजीगत खर्च कम भएको देखिन्छ। यसो भन्दैमा यो विनियोजन दक्षता कमजोर हो कि भन्ने खालको पनि प्रश्न आउन सक्छ। बजेट विनियोजनको विषय चाहिँ के भन्दाखेरि अर्थ मन्त्रालय सिँगै एक्लै गर्ने विषय पनि होइन। विषयगत मन्त्रालयहरूमा जुन रिसोर्स कमिटीले तपाईँको सिलिङ पठाउँछ, सिलिङ पठाइसकेपछि मार्गदर्शन विषयगत मन्त्रालयले जान्छ, विषयगत मन्त्रालयले मातहत निकायलाई त्यो मार्गदर्शन पठाउँछ, त्यस अनुसार चाहिँ प्रविष्टि हुँदै हुँदै फेरि मन्त्रालय हुँदै फेरि अर्थ मन्त्रालय आइपुग्ने, सबैको अपनत्वको साझा कडीको रूपमा चाहिँ विनियोजन बजेट विनियोजन दक्षताको रूपमा हेर्नुपर्ने हुन्छ। निश्चय नै तपाईँको काहीँ न काहीँ केही न केही तपाईँको चाहिँ कमजोरीका कारणले खर्च कम भएको हो कि भन्ने चाहिँ देखिन्छ। त्यसो भएको हुनाले सम्बन्धित विषयगत मन्त्रालयका चाहिँ पदाधिकारीहरू जिम्मेवार बन्नुपर्छ भनेर उहाँहरू समस्या पनि मन्त्रालयले दुई पटक पनि सचिवहरूलाई विकास मन्त्रालयसँग सम्बन्धित निकायका सचिवहरू बोलाएर छलफल गरेको हुन्छ। त्यसरी हेर्दाखेरि औसतमा गत वर्ष र यो वर्ष झिनो मात्रामा प्लस माइनस देखिए तापनि बराबरी मात्रामा खर्च भएको अनुभूति हुन्छ। तर यो वर्ष चाहिँ पोहोरको सालको कोविड भन्दा यो वर्ष अलिकति कम प्रभाव परेको असर परेको हुनाले यो वर्ष अलिक बढी खर्च हुनुपर्ने, त्यसैले त्यो हिसाब प्रविष्टिसँग जोड्न सकिन्छ। अहिले निर्वाचनका कारणले गर्दाखेरि केही कुराहरू त्यसमा चाहिँ प्रविष्टि हुन नसक्ने, पेमेन्ट हुन नसक्ने आदि इत्यादि पेमेन्ट नभएको आदि इत्यादि कारणले गर्दाखेरि र ती कर्मचारीहरू चाहिँ यो निर्वाचनतर्फ चाहिँ केन्द्रित भएको कारणले केही न केही असर प्रभाव परेको अनुभूति हुन्छ। निश्चय नै अब हामीले तपाईँको त्यो समीक्षा बैठकमा छलफल गर्दाखेरि सचिवजीहरूले चाहिँ हामी 80-90-95% खर्च गर्छौँ भन्नुभएको छ। त्यसैले अहिले हामीलाई औसतमा खर्च भएको मान्छौँ र चाहिँ यो सन्तोषजनक चाहिँ होइन, यसलाई बढी चाहिँ मेहनत गर्नुपर्ने देखिन्छ भन्ने रूपमा लेखा छौँ।
अब अन्त्यमा राजस्व असुलीको अवस्था चाहिँ कस्तो छ?
राजस्व असुलीको अवस्था चाहिँ अब हाम्रो अहिलेसम्म राजस्व असुलीको अवस्थामा प्रश्न गर्ने ठाउँ छैन। अहिले तपाईँको टार्गेट अनुसार नै तपाईँको चाहिँ अगाडि बढ़िरहेको अवस्था छ र त्यसमा चाहिँ तपाईँको त्यो राजस्व उठाउने निकायहरू चाहिँ राजस्व संकलन गर्ने निकायहरूले आफ्नो टार्गेट बेसमा आफ्नो लक्ष्य अनुसार र साबिकै गतिमा चाहिँ आफ्नो काम गरिरहेको अनुभूति हुन्छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता ढुण्डी प्रसाद मिरौला। आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।